यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारहरूको टुंगो। प्रमुख प्रतिपक्ष कांग्रेस र समाजवादी पार्टी बीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमति। सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान बीच 5 बुँदे सहमति। चीनी मिल संचालकहरूले माघ 7 गते भित्र किसानको बक्यौता रकम उपलब्ध गराउनुपर्ने। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा आफ्नो नेतृत्वमा गत 1 वर्षमा भएको कार्य प्रगति सार्वजनिक समग्र न्याय प्रक्रियामा सुधार गर्दै लगिएको प्रधान न्यायाधीशको भनाई। मुलुकका विभिन्न भागमा वर्षा र हिमपातका कारण जनजीवन प्रभावित। र अमेरिका र इरानबीच बढ़ेको तनावका कारण मध्य पूर्वमा युद्धको त्रास बढ़ेको भन्दै संयुक्त राष्ट्रसंघको चिन्ता। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आगामी माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारहरूको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले प्रदेश नम्बर 1 इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश नम्बर 2 तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश नम्बर 3 बेदुराम भूषाल र गंगा बेलवासेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। त्यस्तै बैठकले गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायण काजी श्रेष्ठ, प्रदेश नम्बर 5 विमला घिमिरे, गोपाल भट्टराई र जगत प्रसाद शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशबाट सुमित्रा बीसी र माया प्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट तारामान सुवार र शारदा भट्टलाई उम्मेद्वार बनाउने निर्णय गरेको बैठकपछि नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्यको माघ 9 गते हुने निर्वाचनका लागि भोलि उम्मेद्वारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान 10 अपरान्ह 3 बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता हुने कार्यक्रम छ। उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको आयोगले जनाएको छ। उम्मेद्वारले मनोनयन पत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा ब्याङ्क भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ। यसैबीच प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीबीच आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानील कण्ठमा हिजो दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नम्बर 2 चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 हुने 4 पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने दुवै दलबीच सहमति भएको छ। सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच 5 बुँदे सहमति भएसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ। हिजो साँझ भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित 5 बुँदे सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिनुभयो।
सरकारले समर्थन मूल्य तोकेको छ, त्यो अनुसारको भटौताहरू पहिलो हप्तासँग सम्बन्धित पक्षले भुक्तानी दिने। अर्को महत्वपूर्ण पक्ष के हो भने सधैँ यो आइरहने समस्याको अन्त गर्न हामीले एउटा मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको छ। र अर्को किसानहरूलाई समयमै मल, मेसिन, विभिन्न खालका अन्य जातको बिउहरू र अरू ऋण सहज रूपमा र सस्तो ब्याजमा सरकारले कसरी उपलब्ध गराउन सक्छ, यो सबैलाई समेटिएको छ।
सहमति अनुसार चीनी मिल संचालकहरूले किसानको बक्यौता माघ 7 गते भित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने, उखु खरिद बिक्री गरेको रकम तुरन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरकारवाला निकाय, चीनी उद्योगी, किसान प्रतिनिधि र विज्ञ प्रतिनिधि समेत रहेको कार्यदलले बनाएको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ। त्यस्तै सरकारबाट उखु किसानलाई उपलब्ध गराइने अनुदान बापतको रकम समयमै नपाएको सम्बन्धमा समयमै पर्याप्त रकम निकासीका लागि उद्योग मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, उखु किसानका गुनासो सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क कार्यालयको रूपमा तोक्ने लगायतका सहमति भएको छ। उखु किसानहरूले गत वर्षको बक्यौता रकम भुक्तानी नदिएको भन्दै सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर 6 रहेको महालक्ष्मी सुगर मिलमा तालाबन्दी गरेका छन्। बक्यौता रकम भुक्तानी दिने सम्बन्धमा उद्योगका संचालक वीरेन्द्र कनोडिया, गोटैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव र उखु उत्पादक किसानहरू बीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि किसानहरूले मिलमा हिजो तालाबन्दी गरेका हुन्। यसै सन्दर्भमा हामीले उखु किसानका समस्या समाधानका लागि के गर्नु पर्ला भनी छलफलमा सहभागी केही किसानलाई सोधेका छौं।
मेरो नाम छ राम विश्वास राय। जबसम्म यो देशमा सरकारले ठोस नीति ल्याउँदैन तबसम्म किसान मरेको मरै हुन्छ।
उखु हामी बेचेछु चिनी मिलको लागि, 2 भइसक्यो हामीले भुक्तानी पाए छैन। हामी किसान त भोक भोकै मर्ने बेला भइसक्यो, हामी सड़क छाप हुने बेला भइसक्यो। राज्यले यदि हामी किसानहरूलाई वास्तवमा हेर्छ भनेदेखिन किसानको लागि अनुदानको व्यवस्था गर्नु पर्यो, हाम्रो उखुको तत्काल भुक्तानी दिनु पर्यो।
राज्यले बनाउने कानून दुवैको हितमा भयो भने न किसानले दुःख पाउँछ न चिनी उद्योगले दुःख पाउँछ। तर चिनी उद्योगवालाहरूले यही कानून कमजोर भएको कारणले त्यसैको आडमा अहिले कुखु किसानहरूलाई दुःख दिएको मलाई चाहिँ अनुभूति हुन्छ।
यो कुखुको यहाँ पदाधिकारीहरूले वार्ता गरेर सम्भावना छैन। राज्यले नै प्रतिवर्ष 10% वृद्धि गरेर सिधै डाइरेक्टले मूल्य निर्धारण गरेमा उद्योगपति र किसानको लाभदायक हुन्छ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै तहका न्यायालय र न्यायाधिकरणहरूमा मुद्दाहरूको फर्चियोट अघिल्लो वर्षको तुलनामा 47% वृद्धि भएको बताउनु भएको छ। प्रधान न्यायाधीश जबराको कार्यकालको 1 अवधिमा भएका कार्यप्रगतिबारे जानकारी दिन हिजो सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश जबराले सर्वोच्च अदालतमा रहेका पुराना मुद्दाहरूमध्ये 1 अवधिमा मात्र 5 नागेका 1302 थान मुद्दा फर्चियोट भएको जानकारी दिनुभयो।
मैले सम्मानित समिति समक्ष प्रस्तुत गरेको कार्ययोजनामा अगाडि सारेका तथा पदबहालीको अवसरमा व्यक्त गरेका सुधार सम्बन्धी सोच दृष्टिकोण र कार्यक्रमहरू न्यायपालिकाको मूल योजनामा समावेश भई कार्यान्वयनमा आएको अवस्था छ। गत आर्थिक वर्षमा सबै तहका अदालत तथा न्यायाधिकरणहरूको मुद्दाहरूको समग्र फर्चोट अवस्थालाई हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा 46% वृद्धि भएको छ। 1 अवधिमा 5 नागेका 1302 थान मुद्दा फर्चोट भएका छन् र पद्धति निर्माण र व्यवस्थापकीय सुधारका लागि आधारहरू तयार भएका छन्।
प्रधान न्यायाधीश जबराले न्याय परिषदमा परेका 147 उजुरी मध्ये 60 उजुरी फर्चोटका क्रममा 2 न्यायाधीश बर्खास्त गरिएको, 8 न्यायाधीशलाई अनुशासनको कार्यवाही गरिएको र 1 न्यायाधीशलाई भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी पनि दिनुभयो। उहाँले थुनुवाका मुद्दाहरूको फर्चोटलाई प्राथमिकता दिएको, फैसला तयार छिटो छरितो र प्रभावकारी बनाउँदै लगेको, मुद्दा व्यवस्थापन पद्धतिको विकास, मुद्दामा श्रव्य दृश्य र विद्युतीय माध्यमबाट बहसको तयारी र विद्युतीय अभिलेखको व्यवस्था मिलाएको जानकारी पनि दिनुभयो। प्रधान न्यायाधीश जबराले अदालतहरूमा सूक्ष्म निगरानी बढ़ाएको, कर्मचारीको आचार संहिता निर्माण गरी लागू गरेको र न्यायमा पहुँच अभिवृद्धि गर्न वार्षिक कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएको पनि उल्लेख गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका सड़कहरूको निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने बताउनु भएको छ। राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री नेम्बाङले पुष्पलाल मध्यपहाड़ी लोकमार्ग र हुलाकी लोकमार्ग समयमै सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो। मन्त्री नेम्बाङले मन्त्रालय अन्तर्गत रहेका सबै राष्ट्रिय गौरवका आयोजनाको काममा प्रभावकारिता ल्याउन अन्तर मन्त्रालय र अन्तर निकायबीच सहकार्य एवं समन्वय गर्दै अघि बढ़ने स्पष्ट गर्नुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले काम गर्ने पुरानै पद्धतिका कारण आयोजनाको काम ढिलासुस्ती भए पनि अब राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमा सक्ने गरी काम थालिने बताउनुभयो। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले चालू आर्थिक वर्षको शुरूआतमा सार्वजनिक विदा र पर्व विदाका कारण कामले गति लिन नसक्दा बजेट खर्च हुन नसके पनि आगामी महिनामा कामले गति लिने बताउनुभयो। बैठकमा सांसदहरूले मध्यपहाड़ी लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कर्णाली करिडोर, कालीगण्डकी करिडोर लगायत राष्ट्रिय गौरवका आयोजनाका काम सन्तोषजनक नभएको उल्लेख गर्नुहुँदै काममा शीघ्रता र प्रभावकारिता ल्याउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा विभिन्न राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले मुआवजा वितरण आरक्षी तथा राष्ट्रिय निकुञ्ज र बजार व्यवस्थापन जस्ता समस्याका कारण आयोजना प्रभावित हुन पुगेको बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
वाउ रियलमै छिटो
डाउनलोड त झन् फास्ट
हे गाइस के छ त्यस्तो फास्ट
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ
यो त साच्चै नै फास्ट रहेछ
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ अब बाँकी समाचार चीनले सन् 2019 चीन नेपाल सम्बन्ध राजनैतिक आर्थिक व्यापारिक र विकासका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको जनाएको छ चीनिया दूतावासमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चीनका राजदूत वाउ ग्यान्छीले गत वर्ष नेपालमा चीनिया लगानी $114 मिलियन पुगेको दुई देशबीचको व्यापारमा वृद्धि भएको र पछिल्लो 10 महिनाको अवधिमा 135,000 चीनिया पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिनुभयो
The establishment of China-Nepal strategic partnership of cooperation featuring everlasting friendship for development and prosperity agreed to align the joint building of the Belt and the Road Initiative
चीनिया राजदूत हौले नेपाल सरकार र नेपाली जनताको एक चीन नीतिप्रतिको प्रतिबद्धताको सराहना गर्दै बेजिङले हङकङ र सिन्जियाङ मामिलामा हुने बाह्य हस्तक्षेपको विरोध गर्ने पनि बताउनुभयो राजदूत हौले भूकम्पबाट क्षतिग्रस्त दरबार हाई स्कूलको भवन निर्माण अन्तिम चरणमा पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मसम्भार तथा भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीनिया पक्षबाट महत्वपूर्ण योगदान भइरहेको उल्लेख गर्नुभयो नेपालको आर्थिक समृद्धिका लागि चीन भारत र नेपालबीच 2+1 मोडलमा विकास निर्माणलाई अघि बढ़ाउनु पर्नेमा राजदूत हौले जोड़ दिनुभयो नेपालमा पक्राउ परेका चीनिया नागरिकका विषयमा सोधिएको प्रश्नमा राजदूत हौले पर्यटक भिसामा नेपाल आएर साइबर अपराध कार्यमा लाग्नेहरू को चीनले रक्षा नगर्ने पनि बताउनुभयो चीन र नेपालको साझा हित एवं चासोका विषयमा नेपालको सक्रिय साथ र सहयोगको अपेक्षा चीनले गरेको पनि उहाँले बताउनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा हिजो निज विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगले गरेको छानबिनमा ढुंगानाको खर्च तथा लगानी मध्ये 4,48,548,556 रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो आयोगले निजामती सेवाको पदमा रहँदा ढुंगानाले पदको दुरूपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी आफू लगायत श्रीमती मधु कोइरालाका नाममा समेत राखेको पाइएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ढुंगाना 2049 साल साउन 19 गते सेवामा प्रवेश गरी 2075 साल असार 32 गतेसम्म कायम रहेका थिए शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नुवाकोटको बन्चरी डाँडामा निर्माणाधीन फोहोर मैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिनुभएको छ उपत्यका 18 नगरपालिकाका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधि सहितको टोलीसहित बन्चरी डाँडा पुग्नुभएका मन्त्री मानन्धरले केन्द्र निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो उहाँले सो स्थानमा केन्द्रको निर्माण सम्पन्न भएपछि अबको 100 वर्षका लागि फोहोर व्यवस्थापनको समाधान हुने समेत बताउनुभयो उहाँले केन्द्र निर्माणका क्रममा देखिएका समस्या हल गर्दै अघि बढ़ने समेत उल्लेख गर्नुभयो उपत्यका सबै नगरपालिकाका प्रमुखसँग आफूले फोहोर व्यवस्थापनसँगै पीड़ित जनताको आवाज सुन्न आग्रह गरेको बताउँदै उहाँले जनहितमा काम गर्ने पनि बताउनुभयो धनुषामा एक प्रहरी निरीक्षक सहित 3 जनाको मृत्यु हुने गरी भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् प्रहरीले बम विस्फोटका मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ गत मक्सिर 27 गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकार सहित 9 जनाको पहिचान भइसकेको प्रदेश नम्बर 2 का प्रहरी प्रमुख पद्म कुमार कार्कीले बताउनु भएको छ लगानी बोर्डले कुल 11.85 अर्बका विभिन्न 14 परियोजनाको पूर्व योग्यता मूल्यांकनको काम सम्पन्न गरी योग्य लगानीकर्ताहरूको संक्षिप्त सूची तयार पारेको छ 2075 साल चैतमा भएको लगानी सम्मेलनका क्रममा प्रस्तुत गरिएका 50 सार्वजनिक परियोजना मध्ये 756 मेगावाट क्षमताको तमोर जलाशयुक्त जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनौट भएको बोर्डले जनाएको छ लगानी सम्मेलनपछि 10 खर्ब 54 अर्बको लागतमा यातायातका साधनको एसेम्ब्लिङ प्लान्ट परियोजना निर्माणका लागि कोरियाली मोटर्स कम्पनीसँग प्रारम्भिक सम्झौता भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हिजो काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। त्यस्तै बोर्डले प्रस्ताव आह्वान नगरेका परियोजनाका लागि प्राप्त भएका 15 प्रस्ताव मध्ये 10 परियोजना कार्यान्वयनका लागि अध्ययनको चरणमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो। सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय सर्लाही सहितको प्रतिनिधिमण्डलको टोलीले भारतसँग जोड़िएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको छ। खुला सीमाका कारण आपराधिक गतिविधिहरू बढ़नुका साथै दिन प्रतिदिन सीमा मिचिएको र सीमा स्तम्भ पनि दिन प्रतिदिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पटक पटक कुरा उठिरहेको समयमा सर्लाहीको सीमावर्ती क्षेत्र र सीमा स्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो। वर्षासँगैको हिमपातका कारण देशका हिमाली तथा पहाड़ी जिल्लाहरूको जनजीवन प्रभावित भएको हाम्रा जिल्ला स्थित संवाददाताहरूले जनाएका छन्। हिमपातका कारण सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, अछाम, दार्चुलाका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण त्यहाँका विभिन्न राजमार्गमा हिउँ जमेर सड़क समेत अवरूद्ध भएको जनाइएको छ। हिमपातका कारण चिसो बढेपछि घर बाहिर निस्कन र वस्तुभावलाई घासपात गर्न समेत सकस भएको स्थानीयले बताएका छन्। कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, रूकुम पश्चिम, जाजरकोट, कालीकोट, दैलेख र सल्यानका उच्च भूभागमा हिमपात हुँदा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। जुम्लाका उच्च भूभागमा 5 फिटसम्म हिउँ जमेको र तापक्रम -10 डिग्री पुगेको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो। सड़कमा हिउँ जमेपछि सुर्खेतबाट जुम्ला र मुगु जाने सवारी साधनहरू बाटोमै रोकिएका छन्। प्रदेश नम्बर 5 रूकुम पूर्व, बागलुङ, रोल्पाका उच्च भूभागमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। यस वर्ष दोस्रो पटक हिउँ परेपछि दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कालिन्चोक घुम्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी नेपालमा पानी परेपछि चिसो बढ़ेको छ। राष्ट्रिय गौरवका आयोजना मध्येको एक पुष्पलाल मध्यपाड़ी लोकमार्गको अलपत्र बागलुङ घोड़ा बाँधे खण्डमा पुनः काम शुरू भएको छ। नागरिकको चर्को दबाव, सांसद तथा जनप्रतिनिधिको विशेष पहलपछि लोकमार्गको कामले धेरै महिनापछि गति लिन थालेको छ। ठेकदार कम्पनीको लापरवाहीका कारण असारभित्र कालोपत्री गर्ने भनिएको लोकमार्गमा 3 महिनादेखि काम ठप्प रहेको थियो। नेपाल भ्रमण वर्ष 2020 लक्षित गरी रूपन्देही जिल्लाका 4 गाउँपालिकाले मत्स्य महोत्सव आयोजना गर्ने भएका छन्। रूपन्देहीको भैरवाबाट संवाददाता शशि पन्थीको यो रिपोर्ट।
रूपन्देही जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैरहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा कृषिलाई विशेष लक्षित गरी मत्स्य महोत्सव हुन लागेको हो। यही पौष 26 गतेदेखि माघ 1 गतेसम्म 5 दिनको रूपन्देही मत्स्य कृषि तथा माघी महोत्सव 2076 सफल बनाउन प्रदेश सरकार तयार भएको बताउनुहुन्छ प्रदेश नम्बर 5 प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरी।
हामीले यहाँका व्यवसायहरूलाई, यहाँका किसानहरूलाई यो माछा सम्बन्धी ज्ञान दिलाउने, उहाँहरूलाई चाहिँ हामीले प्रदेशको तर्फबाट कसरी उहाँहरूलाई माथि उकास्न सकिन्छ भनेर हामीले धेरै राम्रा कार्यक्रम बनाएर प्रदेश सरकारको तर्फबाट अगाडि बढ़ाएका छौं। त्यो प्राविधिक सहयोग चाहियो कि उहाँहरूलाई अनुदानको सहयोग चाहियो कि अरू त्यसको व्यवस्थापनको सहयोग चाहियो कि के चाहियो त्यसमा हामी सबै गर्न चाहिँ प्रदेश सरकार अहिले तयार छ।
कृषि र माछाका परिकारका स्टलहरू रहने, कृषकका उपजदेखि लिएर कृषि औजारहरू प्रदर्शन राखिनेछ। नेपाल मत्स्य व्यवसाय संघ रूपन्देहीका अध्यक्ष दिवाकर भूषाल।
26 गतेदेखि 1 गतेसम्मको मत्स्य, कृषि र माघी एकैचोटि जोड्दा यी सबै तीनटै कार्यक्रम संयुक्त रूपमा किसानका हिसाबले नेपालमै हामी एउटा नमूनाका हिसाबले एउटा कृषिका किसानका तर्फबाट, माछाका तर्फबाट, माघीलाई पनि समावेश गरेर जनजातिका हिसाबले पनि हामी नेपालको पहिलो उदाहरणका हिसाबले काम शुरू गर्दैछौं।
नेपाल सरकारले मत्स्य सुपर जोनका रूपमा छुट्याएको यो क्षेत्रका कृषि र माछाका व्यवसायीहरूलाई सरकारले थप लगानी गर्ने वातावरण सिर्जना गरेमा निर्यात गर्नुपर्ने स्थानीय व्यवसायी बताउँछन्। शशि पन्थी, रेडियो नेपाल, भैरहवा।
अब इलाम नगरपालिकाले नगरवासीका गुनासो र सुझाव संकलन गर्न शुरू गरेको छ। नगरको समृद्धि र विकासका लागि नगरपालिकाले जनतामाझ पुगेर राय सुझाव संकलन गर्दा आफ्नो कुरा सुनाउन पाएकोमा नगरवासी हर्षित छन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
इलाम नगरवासीले जनप्रतिनिधिका अगाडि गुनासो गरिरहेका छन्। नगरपालिकाले सञ्चालन गरेको जनतासँग मेयर कार्यक्रम मार्फत गुनासो पोखिरहेका हुन्। सड़क, विद्युत, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, कर वृद्धि जस्ता विषयमा बढ़ी मात्रामा गुनासो गरेका छन् भने महिला, युवा, अपाङ्ग लक्षित कार्यक्रममा चासो र सुझाव दिएका छन्।
चियासँग सम्बन्धित कुनै पनि कार्यक्रमहरू यहाँ आएको हामीले देखेका छैनौं।
चुनावी एजेण्डा र घोषणा पत्रमा उल्लेख भएका कुरा पूरा नभएको भन्दै प्रश्न उठाएका छन्।
चुनावी सभा गर्दै गर्दा मेयर साहबले भन्नुभएको थियो, यो सड़कमा म वर्षेनी थप माथि थप रकम छुट्याएर यो तपाईँहरूलाई बाख्रोसम्म जोडेर यसको निकास दिन्छु भन्नुभएको कुरा हाम्रो कानमा अझै गुन्जिरहेको छ।
वडासम्म पुगेर नगर प्रमुख, कार्यपालिका सदस्य र वडा स्तरका प्रतिनिधिहरूले जनताका सुझाव र गुनासो सुन्दै प्रत्यक्ष संवाद गरिरहेका छन्। नगरवासीका सुझावहरूलाई मनन गर्ने र नगरको कार्यमा अनुवाद गर्ने नगर प्रमुख महेश बस्नेतले प्रतिबद्धता जनाउँदै आउनु भएको छ।
यहाँ प्राप्त भएका धेरै राम्रा सुझावहरूलाई हाम्रो कार्यमा अनुवाद गर्ने पक्षमा छौ।
जनप्रतिनिधि र जनता बीचको दूरी नजिक बनाई नगरलाई समृद्ध कसरी बनाउन सकिन्छ भनेर जनताको राय सुझाव लिँदै नगरपालिका अघि बढ्ने जनाइएको छ। जनताबाट आएका सुझाव संकलन गरी धेरै कार्यक्रमहरू पुनर्विचार गरिने प्रवक्ता ठाकुर नारायण श्रेष्ठको भनाइ छ।
जनताको देवलबाट आएका सुझावहरूलाई संकलन गरेर धेरै कुराहरूलाई हामीले पुनर्विचार गरेको पनि अनुरोध गर्न चाहन्छु।
नगरको समृद्धि र विकासको लागि जनतामाझ पुगेर राय सुझाव संकलन गर्दा आफ्नो कुरा सुनाउन पाएकोमा नगरवासी हर्षित छन्। जनतामाझ पुगेको नगरले जनताको सुझावलाई मार्ग निर्देशनको रूपमा लिएर योजना निर्माण गर्न सके प्रभावकारी हुने देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
अब के अन्तर्राष्ट्रिय समाचार। पछिल्लो अमेरिका र इरान बीच बढ़ेको तनावका कारण मध्य पूर्वमा युद्धको त्रास बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले खाड़ी क्षेत्रले अर्को युद्ध धान्न नसक्ने जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाले इराकको राजधानी बगदाद स्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड़किन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। अमेरिकाले इराकको राजधानी बगदादको एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो। राष्ट्रसंघका महासचिवले खाड़ीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनु भएको राष्ट्रसंघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुर्दुसका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुने गरी इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने युरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशील बन्न आग्रह गरेको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतल्लाह अली खमेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने कुर्दुस फोर्सका प्रमुख जनरल सोलेमानीको हत्यापछि अमेरिका र इरानबीच तनाव अझै बढ़न सक्ने अनुमान गरिएको छ। अमेरिकाले इराकमा रहेका आफ्ना सबै नागरिकलाई तुरन्तै इराक छोड्न भनेको छ। अमेरिकी पूर्व उपराष्ट्रपति तथा यस वर्ष राष्ट्रपति चुनावका आकांक्षी जो बाइडेनले इरानी सेनालाई लक्ष्य गरी राष्ट्रपति ट्रम्पले गरेको कार्यवाहीको आलोचना गर्दै मध्य पूर्वमा भयानक लड़ाई हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। यसैबीच इराकको अर्धसैनिक बल इस्त अल साबिकका एक कमाण्डरलाई लक्षित गरी आज बिहान भएको हवाई आक्रमणमा परि कम्तीमा छ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। अफ्रिकी राष्ट्र सुडानको पश्चिमी डाफरमा भएको सैनिक विमान दुर्घटनामा परि कम्तीमा 18 जनाको मृत्यु भएको छ। जातीय समूहबीच भएको भिडन्तपछि राहत कार्यमा संलग्न विमान दुर्घटनामा परेको बताइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भन्सार मार्फत मुलुकको आयात निर्यात व्यापारलाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 9 स्थित सती भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्सारबाट उठेको करलाई राष्ट्रिय हितमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। लुम्बिनी क्षेत्रका उद्योगहरूले विद्युत उपभोग गरे बापतको रकम नतिर्दा करिब 1 अर्ब रकम बकेउता देखिएको छ। केही उद्योगले विभिन्न कारण देखाएर विद्युतको महसुल तिर्न मानेका छैनन्। रूपन्देहीका 10 उद्योगले महसुल नतिरेको विद्युत प्राधिकरण भैरवा कार्यालयले जनाएको छ। प्राधिकरण भैरवाले अर्घाखाँची सिमेन्ट उद्योगले विद्युत महसुल बापतको 42 करोड़ रकम तिर्न बाँकी रहेको र जगदम्बा सिन्थेटिक्सले 23 करोड़ तिर्न बाँकी रहेको जनाएको छ। यसै गरी पञ्चकन्या स्टीलले 10 करोड़, पञ्चकन्या प्लास्टिकले 7 करोड़, सोना प्याकेजिङले 8 करोड, एभरेस्ट रोलिङ मिलले 2 करोड़ गरी त्यस क्षेत्रका उद्योगहरूले कुल 84 करोड़ 85 लाख रकम तिर्न बाँकी रहेको विद्युत प्राधिकरण भैरव कार्यालयले जनाएको छ। विद्युतको मसुल नतिर्ने भन्दै अर्घाखाँची सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगले उच्च अदालत पाटनमा केही महिना अघि रिट दायर गरेका थिए। उक्त रिट 2076 असोज 5 गते पाटन उच्च अदालतले खारेज गरिदिएको छ। बागलुङको काठेखोला गाउँपालिकाले उच्च पहाड़ी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ। त्यस क्षेत्रमा गाउँपालिकाले आलु पकेट घोषणा गरेको छ। उत्पादित आलुको बजार पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको आलु भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष अमर थापाले बिउ प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र हरेक ओडाका 5 युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लाग्न प्रेरित गरेको जानकारी दिनुभयो।
भुवनाचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीगको चौथो चरणका खेल सकिदासम्म मनाङ मर्स्याङदी क्लब शीर्ष स्थानमा छ। 4 मध्ये 3 खेलमा जित तथा 1 खेल बराबरी खेल्दै मनाङ 10 अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो। तेस्रो चरण सकिदासम्म 100% नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेण्डस क्लबसित 1-1 बराबरी खेल्न पुगेको थियो। 3 खेलमा जित तथा 1 बराबरी खेलेको मच्छेन्द्र क्लब दोस्रो स्थानमा छ। मच्छेन्द्रले चौथो चरण सकिदा 9 अङ्क जोडेको छ। यस्तै 3 खेलमा जित तथा 1 हार बेहोरेको त्रिभुवन आर्मी क्लब 9 अङ्क सहित लीगको तेस्रो स्थानमा छ। 2 खेलमा जित तथा 2 बराबरी खेल्दै 8 अङ्कका साथ जाउला खेल चौथो स्थानमा छ भने नेपाल पुलिस क्लब 2 खेलमा जित एउटामा हार तथा एउटामा बराबरी खेल्दै 7 अङ्क जोडेर 5 स्थानमा पुग्न सफल भएको छ। शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत 5 चरणका खेल सोमबारदेखि हुनेछन्। सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एमएम कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट प्रदेश नम्बर 5 बाहिरिएको छ। इनरुवा रंगशालामा जारी प्रदेश नम्बर 3 विरूद्धको शुक्रबारको खेल वर्षाको कारण नतिजा विहीन भएसँगै प्रदेश 5 प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि
टीकाराम सुनार खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिक बदली रही उच्च पहाड़ी तथा हिमाली भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै पहाड़ी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 9.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.5 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 13-15 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:22 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारहरूको टुंगो। प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टी बीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमति। सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान बीच सहमति। चीनी मिल संचालकहरूले माघ 7 गते भित्र किसानको बकेउता रकम उपलब्ध गराउनुपर्ने। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा आफ्नो नेतृत्वमा गत 1 वर्षमा भएको कार्यप्रगति सार्वजनिक समग्र न्याय प्रक्रियामा सुधार गर्दै लगिएको प्रधान न्यायाधीशको भनाई। मुलुकका विभिन्न भागमा वर्षा र हिमपातका कारण जनजीवन प्रभावित। र अमेरिका र इरान बीच बढ़ेको तनावका कारण मध्य पूर्वमा युद्धको त्रास बढ़ेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।